रेडियो तेहरान के सभी श्रोता मित्रों की सेवा में जहरा जैदी और साथियों का सलाम पहुंचे। श्रोताओं, आज आप कुरान मजीद के सूरह अहजाब की आयत क्रमांक 32, 33 और 34 की तिलावत और अनुवाद सुनेंगे ईरान के प्रख्यात कारी अबुल कासिमी से।
أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا نساء كأحد من النساء إن اتقيتن فلا تخضعن بالقول فيطمع الذي في قلبه مرض وقلن قولا معروفا وقرن في بيوتكن ولا تبرجن تبرج الجاهلية الأولى وأقمن الصلاة وآتين الزكاة وأطعن الله ورسوله إنما يريد الله ليذهب عنكم الرجس أهل البيت ويطهركم تطهيرا واذكرن ما يتلى في بيوتكن من آيات الله والحكمة إن الله كان لطيفا خبيرا صدق الله العلي العظيم
اللہ کے نام سے جو اتین کرپاشیل اور دیاوان ہے۔ ہے پیغمبر کی پتنیوں، تم سامان محلاؤں میں سے کسی کی طرح نہیں ہو۔ یدی تم اللہ کا ڈر رکھو تو کسی ویکتی سے کومل سور میں بات نہ کرو کہ وہ ویکتی جس کے من میں روگ ہے وہ لالچ میں پڑ جائے، اور سدیو بھلی بات کیا کرو اور اپنے گھروں میں ٹک کر بیٹھی رہو اور پچھلے اگیانتا کے کال کی بھانتی بن ٹھن کر باہر نہ نکلو۔ نماز قائم کرو اور زکات دو اور اللہ اور اس کے پیغمبر کا آگیا پالن کرو۔ ہے پیغمبر کے پریجنوں، اللہ تو بس یہی چاہتا ہے کہ تم سے ہر برائی کو دور رکھے اور تمہیں اس پرکار کا پوتر رکھے جس پرکار پوتر رہنے کا حق ہے۔ اور ہے پیغمبر کی پتنیوں، تمہارے گھروں میں اللہ کی آیتوں اور تتو درشتا کی جن باتوں کی تلاوت کی جاتی ہے انہیں یاد رکھو کہ نشچے ہی اللہ اتینت سوکشم درشی اور خبر رکھنے والا ہے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ شوتاؤ، میں ہوں احمد عباس، میرا سلام سویکار کیجیے۔ ہمارا یہ پرسارن آپ شارٹ ویو میں 31 میٹر بینڈ برابر 9800 کلو ہرٹس پر سن رہے ہیں۔ ہماری ویب سائٹ ہے parstoday.ir/hi، ہمارا فیس بک پیج ہے parstoday.hindi، واٹس ایپ پر ہمارا سمپرک نمبر ہے 0098903506549، اور ہمارا ای میل ایڈریس ہے ہندی info@ws.irib.ir. श्रोताओ, आज बुधवार है, आज़र की पहली, जमादिल अव्वल की 8 और नवंबर की 22 तारीख। हमारी समय की सभा में प्रस्तुत किए जाने वाले कार्यक्रमों की रूपरेखा इस प्रकार है। आप सबसे पहले अंतर्राष्ट्रीय समाचार सुनेंगे, जिसके बाद कार्यक्रम राजनीतिक चर्चा आपकी सेवा में प्रस्तुत किया जाएगा। राजनीतिक चर्चा के बाद आप साप्ताहिक कार्यक्रम सुनेंगे आशा की किरण, और श्रोताओ इसके बाद आपकी सेवा में प्रस्तुत किया जाएगा सभा का अंतिम कार्यक्रम आज कल। तो श्रोताओ, ये है इस समय की सभा में प्रस्तुत किए जाने वाले कार्यक्रमों की रूपरेखा। कुछ क्षण बाद आप सुनेंगे विश्व समाचार। ये रेडियो तेहरान की हिंदी सेवा है। लीजिए श्रोताओ, अब मरियम मेहरदादी और अहमद अब्बास से सुनिए विश्व समाचार।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। इस्लामी क्रांति के वरिष्ठ नेता ने खिलाड़ियों को संबोधित करते हुए कहा कि गजा के ताज़ा हालात का निचोड़ ये है कि हमास ने अलक्सा तूफान ऑपरेशन में ज़ायनी शासन को नॉकआउट कर दिया। ज़ायनी शासन और हमास के बीच संघर्ष विराम पर समझौता हो गया है, जिसका विश्व स्तर पर स्वागत किया गया है। इसराइली अधिकारियों का कहना है कि संघर्ष विराम की अवधि बढ़ाई जा सकती है। वहीं विशेषज्ञों का कहना है कि हमास इस लड़ाई में जीत गया। भारत के प्रधानमंत्री क्रिकेट मैच के समय टीम के ड्रेसिंग रूम में गए, जिस पर नई बहस छिड़ गई है। और अब आप विस्तार से समाचार सुनिए।
इस्लामी इनकलाब के नेता आयतुल्लाह अल-उज़्मा खामेनेई ने बुधवार की सुबह इमाम खुमैनी इमामबाड़े में हांगजू एशियन गेम्स और पैरा एशियन गेम्स में मेडल जीतने वाले खिलाड़ियों और खेल के क्षेत्र में सक्रिय लोगों, पूर्व चैंपियनों और खिलाड़ियों से मुलाकात में मुल्क का नाम रोशन करने वाले खिलाड़ियों और कोचेज का शुक्रिया अदा किया और खेल के मैदानों में उनके सम्मानजनक रवैये को ईरानी कौम की नुमाया छवि पेश करने वाला बताया। उन्होंने अधिकारियों की ओर से स्पोर्ट्स चैंपियनों की जिंदगी की जरूरतों का ख्याल रखे जाने की जरूरत पर जोर देते हुए कहा कि अल-अक्सा फ्लड ऑपरेशन में ज़ायनी सरकार हमास के हाथों नॉकआउट हो गई और वो अपने सारे जुर्मों के बावजूद इस भारी शिकस्त की भरपाई नहीं कर सकी और आगे भी नहीं कर पाएगी। आयतुल्लाह अल-उज़्मा खामेनेई ने इस मुलाकात को बहुत आनंददायक बताया और मेडल जीतने वालों के इरादे और कड़ी मेहनत की तारीफ करते हुए कहा कि मैं इसी तरह उस आदरणीय महिला का जिसने पूरे हिजाब के साथ एशियन गेम्स में ईरानी खिलाड़ियों के कारवां का झंडा उठाया और उस महिला खिलाड़ी का भी जिसने मेडल दिए जाते वक्त पराय मर्द से हाथ मिलाने से गुरेज किया और उस महिला का भी जो मेडल दिए जाने के पायदान पर अपने छोटे बच्चे को लेकर आई और अपने इस प्रतीकात्मक काम से फैमिली और माँ के सम्मान को दुनिया में नुमाया कर दिया। दिल की गहराइयों से शुक्रिया अदा करता हूँ। उन्होंने राष्ट्रीय फुटबॉल टीम का भी शुक्रिया अदा करते हुए जो जॉर्डन में चार पक्षीय मुकाबले में मजलूम फिलिस्तीनियों के समर्थन की निशानी के तौर पर चफिया यानी गले में डाला जाने वाला बड़ा रुमाल जो फिलिस्तीनियों के बीच बहुत प्रचलित है पहनकर मैदान में गई। कहा कि इसी तरह मैं उन खिलाड़ियों का भी शुक्रिया अदा करता हूँ जिन्होंने अपने मेडल को गजा के बच्चों और एक अस्पताल में ज़ायनियों के हमले में शहीद होने वालों को समर्पित कर दिया और ज़ायनी खिलाड़ियों के साथ खेलने से इनकार किया। आयतुल्लाह रिज़वान खामेनेई ने अपने स्पीच में गजा के ताज़ा हालात को स्पोर्ट्स की शब्दावली में बयान करते हुए कहा कि अल-अक्सा फ्लड ऑपरेशन में ज़ायनी सरकार नॉकआउट हो गई और व्यापक संसाधनों से लैस एक सरकार और देश के रूप में नहीं बल्कि रेजिस्टेंस करने वाले संगठन की हैसियत से हमास ने सभी संसाधनों वाली काबिज़ ज़ायनी सरकार को नॉकआउट कर दिया।
फिलिस्तीन के प्रतिरोध आंदोलन हमास ने एक बयान जारी किया है, जिसके अनुसार बहुत जटिल और लंबी वार्ता तथा कतर और मिस्र के अथक प्रयासों के बाद मानवता के आधार पर 4 दिनों के संघर्ष विराम पर सहमति बनी है। فارس سماچار ایجنسی کے انوسار حماس نے اپنے بیان میں اس سمجھوتے کے بارے میں بتایا ہے کہ سہمتی کے انوسار دونوں پکشوں کی اور سے جھڑپیں زانی سینکوں دوارا پورے غزہ میں سینیہ گتیویدھیاں اور غزہ میں اویدھ شاسن کے سینیہ واہنوں اور بختر بند گاڑیوں کی آواز جاہی روک دی جائے گی۔ سمجھوتے کے آدھار پر مانوتا پریمی سہایتا اور ایندھن کے واہنوں کو پوری سوتنترتا کے ساتھ غزہ کے ہر کھیتر میں بھیجا جائے گا۔ حماس نے بتایا کہ 19 سال سے کم کے اسرائیل کے 50 بندکوں کو فلسطین کے 19 سال سے کم 150 مہیلاؤں اور بچوں کے مقابلے میں آزاد کیا جائے گا۔ ان 4 دنوں کے دوران اتری اور دکشنی غزہ پر صبح 10 بجے سے لے کر شام کے 4 بجے تک زائنی شاسن کے یدھک ویمانوں کی اڑان پر روک پر سہمتی بنی ہے۔ حماس نے یہ بھی بتایا ہے کہ سنگھرش ورام کے دوران زائنی شاسن غزہ کی پٹی میں کسی بھی ویکتی پر کسی بھی پرکار کا حملہ نہیں کر سکتا۔ اس دوران غزہ واسیوں کو غزہ میں آزادی کے ساتھ اتری غزہ سے دکشنی غزہ جانے کا ادھیکار ہوگا۔ حماس کا کہنا ہے کہ سمجھوتے کو اس کے درشٹی کون کے حساب سے تیار کیا گیا ہے۔ حماس کے اس بیان کے انت میں آیا ہے کہ ہم سنگھرش ورام کی گھوشنا اسی استھتی میں کر رہے ہیں کہ ہماری انگلیاں بندوقوں کے ٹریگر پر رکھی ہوئی ہیں۔ الیکھنیے ہے کہ اویدھ زائنی شاسن کے اتیوادی منتری منڈل کے 3 منتریوں کے اترکت سبھی نے بندیوں کے آدان پردان تتھا سنگھرش ورام پر اپنی سہمتی جتائی ہے۔
فلسطین کے اسلامی پرتیرودھ آندولن حماس نے کہا ہے کہ فلسطینی غزہ میں ہی رہیں گے، کہیں نہیں جائیں گے۔ الخلیل حیا نے یہ بات اسپشٹ کی ہے کہ فلسطینی اپنی ماتری بھومی میں ہی رہیں گے۔ الجزیرہ ٹی وی چینل کے انوسار حماس کے نیتا الخلیل کہتے ہیں کہ فلسطینیوں کو ہمیشہ کے لیے غزہ سے ہٹانے کے ادیش سے زائنیوں کا یہ کارکرم ہے کہ پہلے غزہ واسیوں کو دکشنی غزہ بھیج دیا جائے، پھر اس کے بعد وہ ان کو مصر بھیجنا چاہتے ہیں تاکہ غزہ کو خالی کروا لیا جائے۔ انہوں نے کہا کہ غزہ واسی کسی بھی استھتی میں پلائن نہیں کریں گے۔
زائنی سرکار اور غزہ کے ریزسٹنس سنگٹنوں کے بیچ استھائی سنگھرش ورام کا وشو استر پر سواگت کیا گیا ہے۔ روس کے ودیش منترالے کی پروکتا ماریا زخاروو نے کہا ہے کہ روس اس سنگھرش ورام کا سواگت کرتا ہے۔ روس وواد کے شروع سے ہی اس کی مانگ کر رہا تھا۔ بیلجیم کے ودیش منترالے نے بھی کہا کہ ہم سنگھرش ورام اور قیدیوں کی رہائی کا سواگت کرتے ہیں اور آشا کرتے ہیں آگے بھی انتراشٹریہ قانونوں کے انوسار قدم اٹھائے جائیں گے۔ یوروپیہ کمیشن کی پرمکھ اورسولا دیر لائن نے کہا کہ ہم سنگھرش ورام کے اوسر کا استعمال کرتے ہوئے غزہ پٹی میں زیادہ سے زیادہ مانویہ سہایتا پہنچانے کی کوشش کریں گے۔ انہوں نے کہا کہ سنگھرش ورام کے لیے پریاس کرنے والے سبھی پکشوں کا ہم آبھار ویکت کرتے ہیں۔ فرانس کی ودیش منتری کیتھرین کولونا نے کہا کہ ہم سنگھرش ورام کا سواگت کرتے ہیں اور ہمیں آشا ہے کہ قیدیوں کی رہائی میں 8 فرانسیسی ناگرک بھی رہا ہوں گے جن کے بارے میں خیال ہے کہ وہ غزہ میں قید ہیں۔ مصر کے راشٹرپتی عبد الفتاح السیسی نے کہا ہے کہ ہم سنگھرش ورام کا سواگت کرتے ہیں اور فلسطینیوں کو ان کے قانون ادھیکار دلانے کے لیے اپنے پریاس جاری رکھیں گے۔ جارڈن کے ودیش منترالے نے سنگھرش ورام کا سواگت کرتے ہوئے کہا کہ ہم آشا کرتے ہیں کہ سنگھرش ورام غزہ میں ہونے والی جنگ کو استھائی روپ سے ختم کرے گا اور اس سے غزہ پٹی کے لوگوں کی ضرورت کی چیزیں ان تک پہنچائی جا سکیں گی۔ فلسطینی پرشاسن کے پرمکھ محمود عباس نے بھی سنگھرش ورام کا سواگت کیا۔ بریٹن کے ودیش منتری نے کہا کہ یہ مہتوپورن قدم ہے، دونوں پکشوں کو چاہیے کہ اس طرح پوری طرح عمل کریں۔ امریکہ کے راشٹرپتی جو بائیڈن نے کہا کہ سنگھرش ورام کے نتیجے میں باقی بچے امریکی بھی رہا کیے جائیں اور ہم مدھیستا کرنے والے قطر اور مصر کا آبھار ویکت کرتے ہیں۔ چین کے ودیش منترالے نے کہا کہ ہم آشا کرتے ہیں کہ سنگھرش ورام سے غزہ میں مانو سنکٹ کم ہوگا۔
زائن شاسن کے ودیش منتری ایلی کوہن نے کہا کہ غزہ میں حماس کے پاس اسرائیلی قیدیوں کی رہائی گروار سے شروع ہوگی۔ وہیں ایک انیہ اسرائیلی ادھیکاری نے کہا کہ شیش قیدیوں کی رہائی کے لیے سنگھرش ورام کا سمے بڑھایا جا سکتا ہے۔ ایلی کوہن نے کہا کہ جن 50 قیدیوں کی رہائی ہونے والی ہے ان میں سے پہلے چرن میں رہا کیے جانے والے قیدی گروار کو رہا کیے جائیں گے۔ سنگھرش ورام کے بارے میں بات کرتے ہوئے ایلی کوہن نے کہا کہ یہ سنگھرش ورام نہیں بلکہ 4 دن کے لیے جنگ رکی ہے جس کا لکش قیدیوں کی رہائی ہے۔ میڈیا کا کہنا ہے کہ زائنی جیل ادھیکاریوں نے فلسطینی قیدیوں کی رہائی کی تیاری شروع کر دی ہے۔ اسرائیلی پردھان منتری کے صلاح کار نے کہا کہ انیہ قیدیوں کی رہائی کے لیے سنگھرش ورام کا سمے بڑھایا جا سکتا ہے۔ ٹیکہ کار کہہ رہے ہیں کہ سنگھرش ورام سے فلسطینی ریزسٹنس سنگٹنوں کی وجے ہوئی ہے جنہوں نے اسرائیلی سینکوں کی دردشا کر دی، اور یہ زائنی شاسن کی بہت بڑی بےعزتی بھی ہے۔ ساتھ ہی علاقے میں امریکی پربھاؤ بھی نشچت طور پر کم ہو جائے گا۔
غزہ میں حماس اور زائنی شاسن کے بیچ سنگھرش ورام کا اعلان ہونے کے ساتھ ہی امریکہ میں یہ وچار پوری طرح دم توڑ گیا ہے کہ غزہ یدھ میں آخرکار زائنی شاسن کو کامیابی مل جائے گی۔ گت 7 اکتوبر کو فلسطینی سنگٹھنوں کے طوفان الاقصی آپریشن کے بعد زائنی شاسن نے غزہ پٹی پر حملہ کر دیا۔ اسرائیلی پردھان منتری بنیامین نتنیاہو نے کہا تھا کہ حماس کو اکھاڑ پھینکیں گے اور اپنے قیدیوں کو حماس کے قبضے سے رہا کروا لیں گے۔ زائنی شاسن نے غزہ پٹی پر وحشیانہ بمباری کی جس میں 13,000 سے ادھک لوگ مارے گئے اور 30,000 سے زیادہ گھائل ہو گئے، ان میں 70% سے ادھک بچے اور مہیلائیں تھیں۔ اسرائیل نے غزہ پٹی کے اسپتالوں، اسکولوں اور شرارتی کیمپوں پر حملے کیے مگر وہ اپنے گھوشت لکش پورے نہیں کر پایا۔ امریکی انٹیلیجنس کے پورو کمانڈر اسکاٹ رائٹر نے کہا کہ حماس اب ایک سنگٹھن کے کہیں بڑی ویوستھا بن چکا ہے۔
حزب اللہ لبنان نے اعلان کیا ہے کہ آج زائنی شاسن کے ساتھ جھڑپ میں حزب اللہ کا ایک سینک شہید ہوا، جس کے بعد حالیہ جھڑپوں میں شہید ہونے والے حزب اللہ کے سینکوں کی سنکھیا 78 ہو گئی۔ حزب اللہ نے ایک بیان میں کہا کہ الخضر علاقے کے رہنے والے محمد ربیعہ جھڑپ میں شہید ہوئے۔ حزب اللہ نے اس بارے میں اور بیورا نہیں دیا۔
زائنیوں دوارا المیادین ٹی وی چینل کے میڈیا کرمیوں کی ہتیا کی ایران نے کڑی نندا کی ہے۔ اسلامی گنتنتر ایران کے ودیش منترالے کے پروکتا نے کہا ہے کہ پترکاروں اور میڈیا کرمیوں کی جان بوجھ کر ہتیا کرنے کے باوجود اویز زائنی شاسن حق کی آواز کو دبا نہیں سکتا۔
بھارت میں کرکٹ ورلڈ کپ کے فائنل میچ کے دوران ٹیم کے ڈریسنگ روم کا دورہ کرنے پر بھارتی پردھان منتری نریندر مودی پر سوال اٹھائے جانے لگے ہیں، وہیں کچھ لوگ اس کی پرشنسا بھی کر رہے ہیں۔ رویوار کو احمد آباد میں ورلڈ کپ فائنل میں بھارت کی ہار کے بعد منگلوار کو پردھان منتری مودی کی بھارتی کرکٹ ٹیم کے ساتھ ڈریسنگ روم کی ایک ویڈیو جاری کی گئی، جس میں وہ بھارتی کھلاڑیوں سے ملتے اور ان کا منوبل بڑھاتے دکھائی دیے، مگر سوشل میڈیا پر کچھ گلیارے اس پر مودی کی آلوچنا کر رہے ہیں۔ میچ کے دوران بھی سوشل میڈیا پر کئی ٹرینڈ چل رہے تھے جس میں مودی کی ڈریسنگ روم میں جانے کو لے کر بحث چل رہی تھی۔ ANI نے منگلوار کو یہ ویڈیو جاری کی۔ بھاجپا چھوڑ چکے پورو کرکٹر کیرتی آزاد نے ایکس پر لکھا کہ پردھان منتری کو ڈریسنگ روم میں نہیں جانا چاہیے تھا۔ پترکار سارا وارسی نے لکھا کہ اگر مودی اگلی بار چناؤ ہارے تو ان کے پاس جا کر بھی اسی طرح کی بات کرنی چاہیے۔ ایک یوزر نے لکھا کہ اچھا ہوتا اگر مودی غم سے نڈھال کھلاڑیوں کو اس لمحے میں اکیلا چھوڑ دیتے اور انہیں اپنے ویکتیگت سوارتھ کے لیے استعمال نہ کرتے۔ کانگریس پارٹی کے نیتا راہل گاندھی نے منگلوار کو راجستھان میں ایک چناوی سبھا میں مودی پر طنز کرتے ہوئے ان کے لیے پنوتی کا شبد استعمال کیا۔ اور اسی کے ساتھ ریڈیو تہران سے سماچار سماپت ہوئے۔
یہ تہران ہے، اسلامی گنتنتر ایران کی آواز۔
راجنیتک چرچا۔
تو راجنیتک چرچا کے دینک کاریہ میں محمد مہدی کا سلام سویکار کیجیے۔ منگلوار کی شام ایران کے راشٹرپتی سید محمد ابراہیم رئیسی کے سجھاؤ پر برکس دیشوں کے پرمکھوں نے غزہ پر دھیان کیندرت کرتے ہوئے مکھیہ سدسیوں کی اپستھتی میں ایک ویڈیو کانفرنس کے ذریعے آپاتکالین بیٹھک کی۔ اس آپاتکالین بیٹھک کی ادھیکشتا دکشنی افریقہ کے راشٹرپتی سیریل راماپوسا نے کی۔ غزہ یدھ کو آرمبھ ہوئے اب 46 دن کا سمے بیت چکا ہے۔ اس دوران زائنیوں کے حملوں میں 13,300 سے ادھک فلسطینی شہید ہو چکے ہیں۔ ان شہیدوں میں 5,600 سے ادھک بچے شامل ہیں۔ بھارت نے کناڈائی ناگرکوں کے لیے ای ویزا پھر سے جاری کرنا آرمبھ کر دیا ہے۔ یہ تھی ہماری آج کی چرچا کے وشے۔ मंगलवार की शाम ईरान के राष्ट्रपति सैयद मोहम्मद इब्राहिम रईसी के सुझाव पर ब्रिक्स देशों के प्रमुखों ने गजा पर ध्यान केंद्रित करते हुए मुख्य सदस्यों के उपस्थिति में एक वीडियो कॉन्फ्रेंस के जरिए आपातकालीन बैठक की। इस आपातकालीन बैठक की अध्यक्षता दक्षिणी अफ्रीका के राष्ट्रपति सिरिल रामाफोसा ने की। ब्रिक्स देशों के शिखर सम्मेलन के घोषणा पत्र में कहा गया है कि हम एक तत्काल मानवीय टिकाऊ और स्थायी युद्ध विराम की मांग करते हैं, जिससे शत्रुता समाप्त, अंतर्राष्ट्रीय कानूनों और संयुक्त राष्ट्र संघ के चार्टर के आधार पर गजा पट्टी में शांति और सुरक्षा की स्थापना हो। साथ ही अख्तर अब्बास,
मंगलवार की शाम ईरान के राष्ट्रपति सईद इब्राहिम रईसी के सुझाव पर ब्रिक्स देशों के प्रमुखों ने गजा पर ध्यान केंद्रित करते हुए मुख्य सदस्यों की उपस्थिति में एक वीडियो कॉन्फ्रेंस के जरिए आपातकालीन बैठक आयोजित की। बैठक की अध्यक्षता दक्षिणी अफ्रीका के राष्ट्रपति सिरिल रामाफोसा ने की। ब्रिक्स देशों के शिखर सम्मेलन के घोषणा पत्र में कहा गया है कि हम एक तत्काल मानवीय टिकाऊ और स्थायी युद्ध विराम की मांग करते हैं, जिसमें शत्रुता समाप्त हो, साथ ही अंतर्राष्ट्रीय कानूनों और संयुक्त राष्ट्र संघ के चार्टर के आधार पर गजा पट्टी पे शांति और सुरक्षा की स्थापना हो। इस घोषणा पत्र में इस बात पर जोर दिया गया है कि हम नागरिकों के खिलाफ हिंसक कार्रवाइयों की निंदा करते हैं, जिनमें युद्ध अपराध, नागरिक बुनियादी ढांचों पर हमले और सभी उत्तेजक व विनाशकारी कार्रवाइयां शामिल हैं। ब्रिक्स देशों के प्रमुखों ने फिलिस्तीनियों को व्यक्तिगत या सामूहिक रूप से उनकी भूमि से पड़ोसी देशों की ओर जबरन निकाले जाने की निंदा करते हुए इस बात पर जोर दिया कि ज़ायनी शासन और फिलिस्तीन के बीच संघर्ष का न्याय संगत और स्थायी समाधान केवल शांतिपूर्ण तरीकों से ही संभव है। ब्रिक्स की मंगलवार की बैठक में रूस के राष्ट्रपति व्लादिमीर पुतिन ने कहा कि सभी घटनाएं वास्तव में फिलिस्तीन इसराइल संघर्ष के निपटारे में मध्यस्थता पर एकाधिकार स्थापित करने की अमेरिका की इच्छा का प्रत्यक्ष परिणाम है। इससे पहले ब्रिक्स के मुख्य सदस्य चीन, रूस, ब्राजील, दक्षिणी अफ्रीका और भारत ने अपने वरिष्ठ अधिकारियों के शब्दों और बयानों के माध्यम से गजा पट्टी में ज़ायनी शासन की आपराधिक कार्रवाइयों और फिलिस्तीनियों के नरसंहार की निंदा की, जबकि इन देशों के विदेश मंत्रालयों ने भी युद्ध विराम का आह्वान किया। यहां तक कि दक्षिणी अफ्रीकी संसद ने भी एक अभूतपूर्व कार्रवाई करते हुए इसराइली दूतावास को बंद करने, शासन के साथ राजनयिक संबंधों को खत्म करने और अपने राजदूत को वापस बुलाने के लिए मतदान किया। ब्रिक्स ग्रुप के नेताओं के शिखर सम्मेलन का आयोजन जो निश्चित रूप से ईरान की पहल पर हुआ, एक बार फिर इस अंतर्राष्ट्रीय ग्रुप की भूमिका और महत्व को दर्शाता है, जो नए सदस्यों की भर्ती की प्रक्रिया के कारण जनवरी 2024 से इसके सदस्यों की संख्या में उल्लेखनीय वृद्धि का परिचायक है। ब्रिक्स दुनिया की सबसे बड़ी उभरती अर्थव्यवस्थाओं को एकजुट करता है, जिसमें ब्राजील, रूस, भारत, चीन और दक्षिण अफ्रीका शामिल हैं, जबकि अल्जीरिया, अर्जेंटीना, मिस्र, ईरान, इंडोनेशिया, सऊदी अरब, तुर्की, संयुक्त अरब अमीरात आदि कई अन्य देश इस राजनीतिक और आर्थिक ब्लॉक में शामिल होने की योजना बना रहे हैं। अगस्त 2023 में दक्षिण अफ्रीका के जोहान्सबर्ग में अपने 15वें शिखर सम्मेलन में ब्रिक्स ग्रुप ने अर्जेंटीना, मिस्र, इथियोपिया, ईरान, संयुक्त अरब अमीरात और सऊदी अरब को शामिल होने के लिए आमंत्रित किया था, लेकिन अब ब्रिक्स सहित दुनिया में एक नई लहर शुरू हो गई है, जिसमें कई देशों और यहां तक कि पश्चिमी देशों में बड़े पैमाने पर प्रदर्शन हो रहे हैं, जो फिलिस्तीनियों के प्रति सहानुभूति रखते हुए इसराइल को एक आक्रमक के रूप में पहचानते हैं और उसके कार्यों की निंदा करते हैं।
ये रेडियो तेहरान की हिंदी सेवा है। और आप सुन रहे हैं कार्यक्रम राजनैतिक चर्चा। समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश। कार्यक्रम राजनैतिक चर्चा।
غزہ یدھ کو آرمبھ ہوئے اب 46 دن کا سمے بیت چکا ہے. اس دوران زیونیوں کے حملوں میں 13,300 سے ادھک فلسطینی شہید ہو چکے ہیں. ان شہیدوں میں 5,600 سے ادھک بچے شامل ہیں. غزہ کے شہیدوں میں مہیلائیں بھی شامل ہیں جن کی سنکھیا اب تک 3,500 ہو چکی ہے. ایک رپورٹ کے انوسار غزہ یدھ میں 64 پترکار شہید ہوئے ہیں. ساتھ ہی قائم رضوی,
غزہ یدھ کو آرمبھ ہوئے اب 46 دن بیت چکے ہیں. اس دوران زائونیوں کے حملوں میں 13,300 سے ادھک فلسطینی شہید ہو گئے ہیں. ان شہیدوں میں 5,600 سے ادھک بچے شامل ہیں. غزہ کے شہیدوں میں مہیلائیں بھی سملت ہیں جن کی سنکھیا اب بڑھ کر 3,500 ہو چکی ہے. اس یدھ کے دوران کئی پترکار بھی مارے گئے. ایک رپورٹ کے انوسار غزہ یدھ میں 64 پترکار شہید ہو چکے ہیں. غزہ میں اسپتالوں کا برا حال ہے. یا تو وہ اسرائیل کی ہنسک کاروائیوں میں نشٹ ہو چکے ہیں یا پھر بجلی اور ایندھن کی کمی کے کارن نشکری پڑے ہوئے ہیں. اسی بیچ وشو سواستھ سنگٹھن نے گھوشنا کی ہے کہ غزہ کی 22,00,000 کی آبادی کو تتکال سہایتا کی ضرورت ہے. دنیا کے بہت سے لوگوں اور راجنیتک ٹیکہ کاروں کا ماننا ہے کہ اسرائیل نے پچھلے 46 دنوں کے دوران جو کچھ بھی غزہ میں کیا ہے وہ کھلا ہوا جاتی صفایا ہے. اب یہاں پر سوال یہ پیدا ہوتا ہے کہ آخر غزہ کا یدھ سماپت کیوں نہیں ہو رہا ہے. اس کا ایک کارن تو یہ ہے کہ پشچیمی دیش غزہ یدھ کی سماپتی کے پکشدھر نہیں ہے. وہ نہیں چاہتے ہیں کہ یہ یدھ سماپت ہونے پائے. سوابھاوک سی بات ہے کہ جب کوئی یدھرت پکش یدھ میں جیت نہیں پاتا ہے تو وہ اپنی جھیپ مٹانے کے لیے اس کو آگے بڑھانے لگتا ہے. ایسے میں باہری دباؤ بنا کر اس یدھ کو روکا جا سکتا ہے. پشچمی شکتیوں وشیش کر امریکہ کی یہ اچھا ہے کہ اس یدھ میں اویدھ زائونی شاسن کو وجے حاصل ہو. یہ ایسی بات ہے جس کی کوئی بھی نشانی ابھی تک دکھائی نہیں دے رہی ہے. 46 دنوں کی لگاتار بمباری کے باوجود ابھی تک غزہ یدھ میں زائونی شاسن کو کوئی بھی اپلبدھی حاصل نہیں ہو پائی ہے. غزہ واسیوں کے ورد اس نے اتیاچار تو بہت کیے ہیں کنتو اپنے دشٹیگت کوئی بھی لکش اس کو مل نہیں پایا ہے. غزہ یدھ کو آرمب کر کے اسرائیل یہاں پر دو لکشوں کو حاصل کرنا چاہتا تھا. ایک تو اپنے بندکوں کی حماس کے ہاتھوں رہائی اور دوسرے حماس کا وناش. ان دو لکشوں میں سے کوئی ایک لکش ابھی تک اس کو مل نہیں پایا ہے جبکہ پورا پشچم اس کے پیچھے کھڑا ہوا ہے. کنتو ایک پرتیرودھ کرتا گٹ کے ہاتھوں سے اسرائیل اپنے بندھکوں کو آزاد کرانے میں بہت ہی بے بس دکھائی دے رہا ہے. اسی بیچ بندھکوں کو حماس سے آزاد نہ کرائے جانے کے کارن اسرائیل کے بھیتر عام لوگوں میں نتنیاہو کے ورد غصہ پایا جاتا ہے. بندھکوں کے پریجن دوسرے لوگوں کے ساتھ مل کر کئی دنوں سے پردرشن کر رہے ہیں. وہ زائونی شاسن اس کے منتری منڈل سے اس لیے ناراض ہیں کیونکہ تتھا کتھت اجے اسرائیل مٹھی بھر لڑاکوں کے ہاتھوں سے اپنے لوگوں کو سوتنتر کرانے میں وفل دکھائی دے رہا ہے. جیسے جیسے سمے گزرتا جا رہا ہے ویسے ویسے ان لوگوں کا غصہ بھی بڑھتا جا رہا ہے. ویسے بدھوار کو ایک استھائی سنگھرش ویرام کی خبر تو آئی ہے جس کے دوران کچھ بندیوں کو سوتنتر کرائے جانے پر سہمتی بنی ہے, لیکن ابھی بھی حماس کے پاس اسرائیل کے بہت ادھک بندی موجود ہیں. دیکھتے ہیں ان سب کو آزاد کرانے میں اویدھ زائونی شاسن کو کب سفلتا ملتی ہے.
بھارت نے کناڈائی ناگرکوں کے لیے ای ویزا پھر سے جاری کرنا آرمب کر دیا ہے. بھارت نے پچھلے مہینے انٹری ویزا, بزنس ویزا, میڈیکل اور کانفرنس ویزا جاری کرنا آرمب کر دیا تھا.
کناڈا میں خالصتانی الگاؤوادی ہردیپ سنگھ نجر کی ہتیا کے بعد بھارت اور کناڈا کے بیچ راجنیتک تناؤ کافی بڑھ گیا تھا, جسے دیکھتے ہوئے بھارت نے کناڈائی ناگرکوں کے لیے ای ویزا سروس کو استھگت کر دیا تھا. لیکن وشوسنیہ سوتروں کے انوسار لگ بھگ 2 مہینے کے بعد بھارت نے کناڈائی ناگرکوں کے لیے ای ویزا پھر سے آرمبھ کر دیا ہے. پچھلے مہینے بھارت نے انٹری ویزا، بزنس ویزا، میڈیکل اور کانفرنس ویزا جاری کرنا شروع کر دیا تھا۔ نئی دلی کی اور سے اٹھایا گیا یہ نیا قدم دونوں دیشوں کے بیچ تناؤ کم کرنے کا پریاس سمجھا جا رہا ہے۔ کناڈا نے ہردیپ سنگھ نجر کی ہتیا میں بھارتیہ خفیہ ایجنسی کے ایک ایجنٹ کے لپت ہونے کا آروپ لگاتے ہوئے بھارتیہ دوتاواس سے ایک ادھیکاری کو کناڈا سے چلے جانے کو کہا تھا، جس کے جواب میں بھارت نے بھی ایسا ہی قدم اٹھایا تھا۔ بھارت نے کناڈا کے اس آروپ کو درڑھتا سے خارج کرتے ہوئے اسے بے تکا اور پریرت بتایا تھا اور نجر کی ہتیا میں اپنی کسی بھی بھومیکا سے انکار کیا تھا۔ راجنیک تناؤ اس سمے اور بڑھ گیا تھا جب بھارت نے کناڈا کے 41 راجنیکوں کو دیش سے نکال دیا تھا۔ نئی دلی نے اوٹاوا سے دونوں دوتاواسوں میں راجنیکوں کی سنکھیا سمان کرنے ہیتو اپنے راجنیکوں کی ادھک سنکھیا کم کرنے کو کہا تھا۔ کناڈا نے پچھلے مہینے اپنے 41 راجنیکوں کو بھارت سے بلا لیا تھا اور چنڈی گڑھ، ممبئی اور بینگلورو میں اپنی کونسلر سیوائیں استھگت کر دی تھیں۔ تناؤ بڑھنے کے بعد دونوں دیشوں نے اپنے اپنے ناگرکوں کے لیے ایڈوائزری بھی جاری کی تھی۔ ادھر آج شام گٹ 20 کا ورچوئل شکھر سمیلن ہو رہا ہے، جہاں بھارت کناڈا تناؤ کے بعد پہلی بار کناڈائی پردھان منتری جسٹن ٹروڈو اس سمیلن میں بھاگ لیں گے۔ بتایا جاتا ہے کہ وہ پرشن کال میں بھی بھاگ لیں گے۔ اس بیٹھک میں دلی میں اسی سال ہوئے گٹ 20 شکھر سمیلن میں کیے گئے فیصلوں میں پرگتی کی سمیکشا کی جائے گی۔ بھارتیہ پردھان منتری نریندر مودی نے 10 ستمبر کو گٹ 20 شکھر سمیلن ورچوئل روپ سے کرنے کی گھوشنا کی تھی۔ شمشاد کاظمی، ریڈیو تہران، دلی۔
تو شوتاؤ، شمشاد کاظمی کی اسی رپورٹ کے ساتھ راجنیتک چرچا کا دینک کاریہ میں ہی پر سماپت ہوا۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ شروتا، آپ سن رہے تھے کارکرم راجنیتک چرچا، اور اب اس سبھا سے پرستت کیا جائے گا ہمارا ساپتاہک کارکرم آشا کی کرن۔
आशा की किरण।
दोस्तों, साप्ताहिक कार्यक्रम आशा की किरण के करने कड़ी के साथ आपकी सेवा में हाजिर हैं स्वाति और कायम रिजवी का सलाम स्वीकार कीजिए।
दोस्तों, अहंकार बहुत ही प्राण घातक बीमारी है, इसका उपचार जल्द से जल्द करना चाहिए। अहंकार के उपचार का एक तरीका यह है कि इंसान ये सोचे कि वो हजरत आदम अलैहिस्सलाम की औलाद है, आदम मिट्टी से बनाए गए थे। इसी तरह इंसान ये भी सोचे कि वो नजीस कतरे से बना है और जब वो मरेगा तो नजीस हो जाएगा, यहाँ तक कि लोग उसे छूने से भी कतराएंगे, اور جب وہ زندہ ہے تو اپنے پیٹ میں نجاست لیے پھر رہا ہے۔ سار یہ کہ جب انسان اپنے آرمبھ اور انت کو دھیان میں رکھے گا تو کبھی بھی گھمنڈ نہیں کرے گا، اور گھمنڈ عام طور پر وہ لوگ کرتے ہیں جو اپنے آرمبھ اور انت کو بھول جاتے ہیں، پرنتو ونمرتا و شالینتا وہ وشیشتائیں ہیں جو انسان کو اوپر کی اور اٹھاتی ہیں اور اسے سمانیہ بناتی ہیں۔ پویتر قرآن میں ونمرتا کو مومن کی ایک وشیشتا بتایا گیا ہے۔ مہان ایشور نے کہا ہے کہ اس کے بندے زمین پر ونمرتا کے ساتھ چلتے ہیں۔
جو انسان واستوک ارتھوں میں مہامکتی داتا کا پرتیشک بننا چاہتا ہے، اسے اپنے پالنہار کا اپاسک اور سچا مومن بننا چاہیے۔ سچے مومن کی ایک علامت یہ ہے کہ وہ راتوں کو اپنے پالنہار کی اپاسنا اور پوتر قرآن کی تلاوت کرتا ہے۔ بڑے کھیت کے ساتھ کہنا پڑتا ہے کہ بہت سے لوگ نماز تک نہیں پڑھتے ہیں اور سوئم کو مہامکتی داتا کے ظہور کا سچا پرتیکشا کہتے ہیں اور سمجھتے ہیں۔ اس پرکار کے لوگ مہامکتی داتا کو ہی صحیح ارتھوں میں سمجھتے ہی نہیں، کیونکہ اگر وہ مہامکتی داتا کو سمجھتے تو کبھی بھی اس پرکار کا ارتھہین دعویٰ نہ کرتے۔
آشا کی کرن۔ مانوتا کے موکش داتا امام مہدی علیہ السلام پر سٹیک بحث پر آدھارت کارکرم آشا کی کرن۔ ہر ہفتے بدھوار کو
جو انسان مہا مکتی داتا کے ظہور کا سچا انتظار کرنے والا بننا چاہتا ہے، اس کو چاہیے کہ ارتھہین باتوں سے وہ پرہیز کرے، کیونکہ ارتھہین باتوں اور ارتھہین کاریوں سے پرہیز مومن کی ایک نشانی ہے، اور جو انسان مومن نہیں ہوگا وہ کبھی بھی مہا مکتی داتا کا سچا انتظار کرنے والا نہیں بن سکتا۔ بہت سے لوگ سوئم کو مومن کہتے ہیں پرنتو ارتھہین کاریوں اور ارتھہین باتوں سے وہ پرہیز نہیں کرتے۔ اس پرکار کا انسان کبھی بھی سچا مومن نہیں ہو سکتا، اور جو سچا مومن نہیں ہوگا وہ مہا مکتی داتا کے ظہور کا سچا انتظار کرنے والا بن ہی نہیں سکتا۔
مہا مکتی داتا کے ظہور کا انتظار کرنے والا اپنے پالنہار کی نعمتوں و نشانیوں کے بارے میں چنتن منن کرتا ہے۔ مہانیشور پوتر قرآن میں واستوک مومن کی علامت بیان کرتے ہوئے کہتا ہے کہ جب ان کے پالنہار کی آیتوں و نشانیوں کو بیان کیا جاتا ہے تب وہ اسے اندھے اور بہروں کی طرح نہیں سنتے ہیں، بلکہ اس کے بارے میں چنتن منن کرتے ہیں۔ کتنے افسوس کی بات ہے کہ آج دنیا میں بہت سے لوگ اللہ کو نہیں مانتے ہیں، جبکہ سموچا برہمانڈ اور جو کچھ اس میں ہے سب اپنے پالنہار کے استتو کے جیونت پرمان ہیں۔ پھر بھی بہت سے لوگ اپنے پالنہار کو نہیں مانتے ہیں۔ واستو میں اس پرکار کے لوگ مہانیشور کی رچناؤں کے بارے میں چنتن منن ہی نہیں کرتے ہیں، اور اگر چنتن منن سے کام لیتے تو کبھی بھی اندھوں اور بہروں جیسی باتیں نہ کرتے۔ جو لوگ مہانیشور کی رچناؤں کے بارے میں چنتن منن نہیں کرتے ہیں وہ اندھوں اور بہروں سے بدتر ہیں۔
جو انسان صحیح ارتھوں میں مہا مکتی داتا کا انتظار کرنے والا بننا چاہتا ہے، اس کو چاہیے کہ مہانیشور کی راہ میں پلائن کرے اور جہاد کرنے والا بنے۔ جہاد کرنے کا کیول ارتھ یہ نہیں ہے کہ انسان تلوار ہی چلائے، بلکہ قلم، زبان اور اپنے کاموں سے بھی جہاد کر سکتا ہے۔ روایتوں میں ودوان کے قلم کی سیاہی کو شہیدوں کے خون سے بھی افضل بتایا گیا ہے۔
انسان واستوک ارتھوں میں مہامکتی داتا کا پرتیشک بننا چاہتا ہے، اسے چاہیے کہ اپنے دوستوں کے چین میں ساودھانی سے کام لے۔ بہت سے لوگ دوستوں کے چین میں کسی بات کا دھیان نہیں رکھتے، جبکہ دوستوں کے چین میں بہت ساودھانی برتنی چاہیے، کیونکہ سماج میں بہت کم ایسے لوگ ہیں جن کا کوئی دوست نہ ہو۔ جوانوں میں دوست بننے اور بنانے کی چاہ ادھک ہوتی ہے۔ اگر کوئی لڑکا یا لڑکی دوست کے چین میں کچھ باتوں کا دھیان نہیں رکھے گا تو یہ دوست اس کی بربادی کا کارن بن سکتا ہے۔ مثال کے طور پر اگر کسی نے بھرشٹ انسان کو اپنا دوست بنا لیا تو یہی بھرشٹ انسان اسے لوک پرلوک میں برباد کر دے گا۔ پرلے کے دن جب بہت سے لوگ اپنا برا انجام دیکھیں گے تو کہیں گے کہ کاش اموک ویکتی سے دوستی نہ کی ہوتی، مگر وہاں افسوس کرنے کا کوئی فائدہ نہیں ہوگا، کیونکہ سمے ہاتھ سے نکل چکا ہوگا۔ اس لیے سمے رہتے انسان کو دوست کے چین میں بہت ادھک ساودھانی سے کام لینا چاہیے۔
दोस्त के चयन में इंसान को ये नहीं सोचना चाहिए कि उसके दोस्त में किसी भी प्रकार की कोई कमी ना हो। हज़रत अली अलैहिस्सलाम इस बारे में कहते हैं कि जो बिना कमी के दोस्त की तलाश करेगा वो बिना दोस्त के रह जाएगा। उसकी वजह यह है कि कोई भी इंसान ऐसा नहीं है जो बुराई से पाक हो, बल्कि हर इंसान के अंदर कोई ना कोई कमी पाई जाती है और लोगों को एक दूसरे की बुराइयों को देखने के बजाय उनकी अच्छाइयों को देखना चाहिए। अगर लोगों के देखने की सोच बदल जाए तो समाज की तस्वीर भी बदल सकती है।
बहुत से लोग कुछ सोचे समझे बिना पहले दोस्ती करते हैं और फिर कुछ समय के बाद दोस्ती खत्म कर लेते हैं। ऐसा क्यों होता है? उसकी एक वजह यह है कि अपने दोस्त के अंदर वह चीज़ नहीं मिलती है जिसकी उन्हें अपेक्षा थी, या उनके दोस्त ने उनके साथ वह काम किया जिसकी उन्हें अपेक्षा नहीं थी। रिवायतों में है कि पहले इंसान को पहचानो, फिर अगर वह दोस्ती के लायक है तो दोस्ती करो, वरना दोस्ती ना करो। जो लोग पहले दोस्ती करते हैं और बाद में उनके साथ कुछ वे काम और बातें हो जाती हैं जिनकी उन्हें अपेक्षा नहीं होती है, तो वे उस इंसान से भी दोस्ती नहीं करते जो दोस्ती करने के लायक होता है। बहरहाल, जो इंसान महामुक्तिदाता का वास्तविक प्रतीक्षक बनना चाहता है उसे चाहिए कि अपने लिए अच्छे दोस्त का चयन करे और स्वयं दूसरों के लिए अच्छा दोस्त बन सके।
रिवायतों में कहा गया है कि सबसे अच्छा वो इंसान है जो सबसे अधिक दूसरों के लिए लाभदायक हो। महामुक्ति दाता का वास्तविक प्रतीक्षक लोगों का शुभ चिंतक होता है। वे स्वयं को कठिनाइयों में डालना पसंद करता है, मगर वो दूसरों को कठिनाइयों में रहना पसंद नहीं करता। वो दूसरों की कठिनाइयों के समाधान की कोशिशें करता रहता है। वो दूसरों को कठिनाई और परेशानी में देखकर कभी प्रसन्न नहीं होता। महामुक्तिदाता का सच्चा प्रतीक्षक इस बात को बहुत अच्छी तरह से जानता है कि इंसान की सबसे बड़ी समस्या अज्ञानता है।
इमाम जाफर सादिक अली सलाम फरमाते हैं कि सबसे बेहतरीन नेमत बुद्धि है और सबसे बड़ी मुसीबत जहालत व अज्ञानता है। अगर समाज से अज्ञानता खत्म हो जाए तो दूसरी सारी समस्याओं का समाधान सरल हो जाएगा। आज समाज की बहुत सी समस्याओं की जड़ अज्ञानता है, अतः महामुक्तिदाता का इंतजार करने वाला समाज से अज्ञानता को दूर करने का यथासंभव प्रयास करता है। कहने का तात्पर्य है कि जो व्यक्ति महामुक्तिदाता के जुहूर का इंतजार कर रहा है वह अज्ञानी लोगों को ज्ञानी बनाने का प्रयास करता है, उन्हें अज्ञानता के अंधकार से निकालकर प्रकाश में लाने का प्रयास करता है। वह इस बात को जानता है कि लोगों के दिलों में ज्ञान का चिराग जलाना वास्तव में महामुक्तिदाता के जुहूर के रास्ते में मौजूद रुकावट को दूर करना है।
ज्ञान हासिल करने पर जितना ज्यादा बल इस्लाम में दिया गया है उतना किसी भी धर्म में नहीं दिया गया है। पैगंबर इस्लाम की मशहूर हदीस है जिसमें आपने ये फरमाया है कि ज्ञान हासिल करना हर मुसलमान मर्द और हर मुसलमान औरत का दायित्व है। अगर मुसलमान पैगंबर इस्लाम की इस हदीस पर अमल करते तो कोई भी समाज मुसलमानों से किसी भी क्षेत्र में आगे ना होता, परंतु आज हम देख रहे हैं कि बहुत से क्षेत्रों में मुसलमान दूसरे समाजों से पीछे हैं। उसकी वजह यह है कि मुसलमान पैगंबर इस्लाम के कथन पर अमल नहीं कर रहे हैं, परंतु जहां के मुसलमान पैगंबर इस्लाम के कथन पर अमल कर रहे हैं वे आगे बढ़ रहे हैं। ईरानी युवाओं और लोगों की विभिन्न क्षेत्रों में ध्यान योग्य प्रगति को इसी दिशा में देखा जा सकता है।
तो दोस्तों, आज के कार्यक्रम का समय यहीं पर समाप्त होता है। अनुमति दीजिए।
ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओ, आपने सुना कार्यक्रम आशा की किरण, और अब प्रस्तुत है हमारी समय की सभा का अंतिम कार्यक्रम आजकल।
आजकल
दोस्तों, पश्चिम में बच्चों के साथ यौन हिंसा के मुद्दे पर कार्यक्रम में बात करेंगे। कायम रिजवी का सलाम स्वीकार कीजिए। ये बात पूरे विश्वास के साथ कही जा सकती है कि पश्चिमी देशों ने विज्ञान और आर्थिक क्षेत्रों में उल्लेखनीय विकास किया है, जबकि इन्हीं देशों में नैतिक मूल्यों में बहुत कमी पाई जाती है। उन्होंने स्वयं को मानवीय मूल्यों से बहुत दूर कर लिया है। आर्थिक एवं तकनीकी हिसाब से विकसित पश्चिमी देशों का एक नैतिक रूप भी है जो बहुत ही भयावह है। वहां पर जहां एक ओर आर्थिक दृष्टि से संपन्नता दिखाई देती है, वहीं पर नैतिक दृष्टि से इन समाजों के पतन के बारे में बहुत सी खबरें आती रहती हैं। जर्मनी की क्रिमिनल पुलिस विभाग ने अपनी ताज़ा रिपोर्ट में इस देश में यौन संबंधों और दुर्व्यवहार के बारे में चेतावनी दी है। पुलिस की इस रिपोर्ट में बताया गया है कि सन 2022 में 14 वर्ष से कम आयु के 17,000 बच्चे यौन हिंसा का शिकार हुए हैं। इस रिपोर्ट में बताया गया है कि इस संबंध में और भी कई घटनाएं हो सकती हैं जिनकी रिपोर्ट नहीं की गई हो। डॉयच एवेले के अनुसार बच्चों और किशोरों के साथ यौन हिंसा की इस प्रकार की घटनाएं सन 2022 में जर्मनी के एक प्रांत नेडरराइन वेस्टफॉलेन में हुई। इस राज्य में लगभग 18 लाख लोग रहते हैं। दूसरी ओर जर्मनी की क्रिमिनल पुलिस विभाग की रिपोर्ट में बच्चों और किशोरों के साथ अश्लील हरकतें किए जाने की भी बात कही गई है। सन 2020 की तुलना में इस प्रकार के अपराधों में 7.5% की वृद्धि हुई है। जर्मनी की गृह मंत्री ने इस देश में अपराधों के बारे में पुलिस रिपोर्ट की ओर संकेत करते हुए कहा, यह रिपोर्ट हमारे देश के भीतर बच्चों और किशोरों के साथ किए जाने वाले यौन शोषण और अश्लीलता को दर्शाती है। पिछले कई वर्षों से जर्मनी की सरकार स्वयं को बच्चों के अधिकारों के अग्रदूत के रूप में पेश करती आ रही है। हालांकि जर्मनी में यौन शोषण को लेकर बच्चों और किशोरों की हालत हर दिन खराब हो रही है। इस संकट की व्यापकता का अनुमान इस बात से लगाया जा सकता है कि यौन शोषण को नियंत्रित करने के बारे में वहां पर एक स्वतंत्र आयोग का गठन किया गया था और साथ ही इससे संबंधित नियमों को अधिक कड़ा कर दिया गया था, किंतु स्थिति में कोई भी सुधार दिखाई नहीं दिया। विश्व स्वास्थ्य संगठन की रिपोर्ट के अनुसार सन 2022 में जर्मनी में 10 लाख से अधिक बच्चे यौन हिंसा का शिकार हुए थे। इस हिसाब से कहा जा सकता है कि वहां पर हर क्लास में एक या दो बच्चे इसका शिकार हो रहे हैं। इस रिपोर्ट के अनुसार ऐसे बहुत से केसेस हैं जिनको फाइल ही नहीं किया जाता, इसलिए इनकी संख्या की ओर कोई ध्यान नहीं दिया जाता। इस हिसाब से वहां पर यौन हिंसा का शिकार होने वाले बच्चों की संख्या उससे कहीं अधिक है जितनी रिपोर्टों में बताई जाती है। बताया ये भी जा रहा है कि बच्चों और किशोरों के साथ यौन शोषण की घटनाएं जर्मनी में हालिया वर्षों में इतनी अधिक बढ़ चुकी हैं कि जो अब एक गंभीर संकट का रूप धारण कर चुकी हैं। सरकारी संस्थाओं और संस्थानों की रिपोर्टें इसकी पुष्टि भी करती हैं। विशेष बात यह है कि बच्चों के यौन शोषण और उनके साथ अश्लीलता की घटनाएं केवल जर्मनी से विशेष नहीं है, बल्कि ये अभिशाप यूरोप के अन्य देशों में भी दिखाई दे रहा है। किशोरों के साथ यौन शोषण की घटनाओं की संख्या को कम करके दर्शाने के उद्देश्य से फ्रांस की सरकार ने आयु में थोड़ा फेरबदल कर दिया है, जिसके परिणाम स्वरूप किशोरों के साथ किए जाने वाले यौन शोषण की घटनाओं की संख्या में कमी दिखाई देती है, किंतु इससे ये अपराध रुक नहीं सका है। पश्चिमी देशों में बच्चों के साथ यौन शोषण की घटनाएं वहां पर नैतिकता के पतन की परिचायक है। यूरोप में नैतिकता के पतन का एक कारण गिरजाघर जैसे धार्मिक संस्थानों का नैतिक प्रचार और प्रसार करने में निष्क्रिय रहना है। वो संस्था जो किसी समाज में नैतिकता को बढ़ावा देने का काम करती है, आज वही संस्था बच्चों के यौन शोषण की घटनाओं में लिप्त दिखाई देती है। कैथोलिक ईसाइयों के वरिष्ठ धर्मगुरु विश्व के किसी भी देश की जब यात्रा पर जाते हैं तो उनको वहां पर ईसाई धर्म गुरुओं द्वारा बच्चों के साथ किए गए यौन शोषण के प्रति माफी मांगनी पड़ती है। ऐसा वे कई बार कर चुके हैं। एक ताज़ा रिपोर्ट में इस बात का अनुमान लगाया गया है कि सन 1940 से लेकर अब तक स्पेन में कैथोलिक ईसाई धर्म गुरुओं ने 20,000 से अधिक बच्चों का यौन शोषण किया है। स्पेन सरकार की ओर से जारी की गई इस रिपोर्ट में ये बताया गया है कि जो आंकड़े पेश किए गए हैं वो यौन शोषण का शिकार बच्चों की संख्या से बहुत कम है, क्योंकि एक सर्वेक्षण से ये भी पता चलता है कि स्पेन की 3,90,00,000 की आबादी में से 6% से अधिक लोगों का ये कहना है कि बचपन में ईसाई धर्म गुरुओं ने उनका यौन शोषण किया था। इस सर्वेक्षण में समाज के विभिन्न वर्गों के 8,000 से अधिक लोगों को शामिल किया गया था। स्पेन के एक राष्ट्रीय निरीक्षक एंजेल ने संवाददाता सम्मेलन में इस रिपोर्ट के बारे में विस्तार से बात की थी। उनका कहना था कि इसमें 1.13% की वृद्धि हो सकती है। इस हिसाब से उनकी तादाद 4,00,000 से कहीं अधिक हो जाएगी। इस देश के पूर्व शिक्षा मंत्री ने फ्रांस प्रेस को बताया था कि वर्षों तक इस बात का प्रयास किया गया कि यौन शोषण करने वाले पादरियों की संख्या को छिपाया जाए, इसीलिए इससे संबंधित खबरों को प्रकाशित करने से बचा गया। एकियाइस नामक समाचार पत्र के अनुसार ये तो पहाड़ की चोटी पर मौजूद बर्फ की तरह है। फ्रांस के एक स्वतंत्र आयोग ने सन 2021 में ये निष्कर्ष निकाला था कि सन 1950 से लेकर बाद वाले वर्षों में लगभग 2,16,000 बच्चों का ईसाई धर्म गुरुओं द्वारा यौन शोषण किया गया। जर्मनी के एक अध्ययन से पता चलता है कि 1946 से 2014 के बीच ईसाई धर्म गुरुओं ने 3,677 बच्चों के साथ यौन शोषण किया। जब किसी समाज में धार्मिक संस्था और उसके संचालक बच्चों के साथ यौन शोषण जैसी घिनौनी हरकतें करेंगे तो फिर समाज के अन्य हिस्से का क्या हाल होगा? बच्चों के साथ यौन शोषण करने के मामले में स्पेन में ऐसा करने वालों की संख्या निरंतर बढ़ रही है। केवल कैथलोनिया में ही सन 2015 से 2022 के बीच बच्चों के साथ यौन शोषण करने वालों की संख्या में 2 बराबर की वृद्धि हो गई। स्पेन की पुलिस की ओर से दिए गए आंकड़े ये बताते हैं कि वर्तमान वर्ष में जनवरी से लेकर अब तक बच्चों के साथ यौन अपराध करने वालों में से जितने लोगों को गिरफ्तार किया गया है उनमें से बहुत से लोगों की आयु कानूनी उम्र से भी कम थी। वहां पर उपलब्ध आंकड़े बच्चों और किशोरों के लिए बहुत ही भयावह दिखाई देते हैं। वे लोग न केवल ये कि बहुत बढ़ती दर के साथ यौन हिंसा का शिकार हो रहे हैं, बल्कि इस अभिशाप के रुकने की कोई भी संभावना दिखाई नहीं दे रही है। दोस्तों, ये बात तो सही है कि पश्चिमी देशों ने विज्ञान और आर्थिक क्षेत्रों में उल्लेखनीय ढंग से प्रगति की है। इसी विकास के कारण इन देशों में लोगों की आजीविका में काफी सुधार हुआ है। यहाँ तक तो बात प्रशंसनीय है, किंतु उसी के साथ एक गंभीर समस्या भी पश्चिमी समाजों में पाई जाती है। प्रगति के नाम पर उन्होंने स्वयं को नैतिक एवं मानवीय मूल्यों से अलग कर लिया है। वहां पर जागरूकता के नाम पर बच्चों और किशोरों को यौन शिक्षा दी जाती है। वहां पर यौन संबंध बनाए जाने के बारे में खुलकर बात होती है। यही चीजें पश्चिमी समाजों के किशोरों और उनसे प्रभावित अन्य देशों के किशोरों के नैतिक पतन का कारण बनती हैं। पश्चिम में महिलाओं की आजादी के नाम पर महिलाओं को पुरुष की यौन इच्छा पूरा करने की वस्तु के रूप में देखा जाता है। विडंबना यह है कि वैश्यावृत्ति पश्चिम में राजस्व पैदा करने वाला उद्योग बन चुका है। पश्चिमी सरकारों की ओर से प्रकाशित आंकड़े इन देशों में वैश्यावृत्ति के प्रचलन और नैतिक मूल्यों के पतन की गहराई को दर्शाते हैं। विश्व की सबसे बड़ी अर्थव्यवस्था के रूप में अमरीका ने पिछले साल वैश्यावृत्ति से $14.6 बिलियन कमाए थे। बताया जा रहा है कि अमेरिका द्वारा वैश्यावृत्ति के माध्यम से कमाया गया पैसा विश्व की प्रमुख टेक्नोलॉजी कंपनियों के शुद्ध लाभ से भी कहीं अधिक है, जिनमें गूगल, एप्पल, अमेजन, माइक्रोसॉफ्ट और याहू आदि सब शामिल हैं। विशेष बात यह है कि पुरानी सभ्यताओं के पतन का इतिहास पढ़ने से ये पता चलता है कि इनके पतन का मूल कारण उनके यहाँ पाया जाने वाला नैतिक मूल्यों का ह्रास था। नैतिक मूल्यों का पतन मानव स्वभाव के बिल्कुल ही विपरीत है। पवित्र कुरान में कई स्थानों पर इस संदर्भ में बात की गई है। तो दोस्तों, कार्यक्रम का समय समाप्त होता है, आपसे अनुमति चाहते हैं।
तो इसी कार्यक्रम के साथ हमारी ये सभा भी समाप्त होती है। अगली मुलाकात तक अहमद अब्बास और साथियों को अनुमति दीजिए। खुदा हाफिज। Thank you.
بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی جمہوریہ ایران کی آواز۔